नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
आज हामी नेपाल टेलिकमका पछिल्ला गतिविधिका सम्बन्धमा नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले दिनुभएको जानकारी डिजिटल कारोबार सम्बन्धी रिपोर्ट प्रस्तुत गर्छौं। कार्यक्रमको पूरै समय अवधिभर हामीसँगै रहनुहोला।
ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर गर्मियामा आउँछ हजुर तातो खडेरी आगो लागि बाट बच्न अति जरुरी गर्मियामा आउँछ हजुर तातो खडेरी आगो लागि बाट बच्न अति जरुरी
वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ वन छेउमा स्याउला झारपात नजलाऊ वनमा आगो लाग्नै नदिऊ लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ आगो निभाउँदा चोटपटक लाग्न सक्ने भएकाले सामूहिक बीमा गरौं।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
पछिल्लो समय डिजिटल माध्यमबाट गरिने कारोबार बढ्दो छ, यसले सर्वसाधारणलाई सजिलो बनाएको छ। यस सम्बन्धी रिपोर्ट अब हामी प्रस्तुत गर्दैछौ।
पछिल्लो समय कुनै पनि सामान किनमेल गर्नका लागि नगद बोक्नै पर्ने बाध्यता हटेको छ। सामान्य चिया पसल हुन् या खुद्रा पसलका व्यापारीहरू पनि प्राय सबै स्मार्ट बनेका छन्। अहिले उनीहरू डिजिटल माध्यमबाट सहजै भुक्तानी लिने गर्छन्। डिजिटल कारोबारले पैसाको सुरक्षा र समयको बचत दुवै हुने भएकाले पनि डिजिटल कारोबारतर्फ सर्वसाधारणको आकर्षण बढेको छ। यसरी डिजिटल कारोबार गरिने विभिन्न एपहरू मध्ये खल्ती पनि एक हो। खल्ती एप मार्फत सन् 2017 डिजिटल रूपमा भुक्तानी गर्न शुरू हुँदै आएको हो। यसले डिजिटल कारोबार एक किसिमको नयाँ सोच शैली र पद्धति बदलेर परम्परागत भुक्तानी प्रणालीमा परिवर्तन ल्याएको छ। यसबाट मानिसहरूलाई सेवा लिनको लागि लाइन नै बस्नु पर्दैन भन्ने कुराको जानकारी हुनुका साथै लाइनलाई विस्थापित गरी अनलाइन मार्फत समाजलाई आकर्षित गर्न सफल भएको र यो अवधिमा नगद रहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिनुभयो। हाल खल्ती डिजिटल भुक्तानीमा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब 30 लाख पुगेको छ भने अप्रत्यक्ष रूपमा 25-30 लाख ग्राहक रहेको प्रमुख कार्यकारी अधिकृत खड्काले जानकारी दिनुभयो।
खल्ती चाहिँ 2017 सुरु भयो। त्यतिखेर अब नेपालमा भुक्तानी सेवा प्रदायक भनेर त्यस्तो लाइसेन्स दिने चलनहरू केही पनि थिएन। फाइनेन्सियल सर्भिसेस नै भए पनि अब त्यो अनलाइसेन्स नै भएर चलाए सुरुको 2 वर्ष जति। त्यसपछि नेपाल राष्ट्र ब्याङ्कले चाहिँ भुक्तानी सेवा प्रदायकको लाइसेन्स वितरण गर्न थालेपछि खल्ती पनि वान अफ द अब अलिक पुरानै प्लेयर मध्येमा पर्छ। अहिले खल्ती चाहिँ आजको दिनमा नेपाल राष्ट्र ब्याङ्कबाट डिजिटल भुक्तानी र डोमेस्टिक रेमिटेन्सको लाइसेन्स प्राप्त संस्था हो। नेपाल राष्ट्र ब्याङ्क नै रेगुलेटर भयो र नेपाल राष्ट्र ब्याङ्कले नै हामीलाई रेगुलेट गरिरहनु भएको हुन्छ। आजको दिनसम्म आइपुग्दा विगत 5 वर्षदेखि खल्तीले चाहिँ मान्छेको जिन्दगीमा अब जे जे पेमेन्टहरू छ डेली लाइफमा त्यसलाई सहज बनाउने र एउटा लाइफ स्टाइल ब्रान्ड बन्ने चाहिँ एस्पिरेसन लिएर हिँडिराखेको छ। हाम्रो मेन भिजन भनेको चाहिँ फाइनेन्सियल इन्क्लुजन, वित्तीय साक्षरता सँगसँगै वित्तीय इन्क्लुजनमा लिएर आउने सबैजनालाई भन्ने हिसाबले नै अगाडि बढिरहेको छ। जे पनि हामी काम गर्छौँ त्यो फाइनेन्ससँग डाइरेक्टली डाइरेक्टली रिलेटेड हुने भयो। शुरूका दिनहरूमा नेपाल टेलिकम अथवा एनसिएलको रिचार्ज कार्डहरू चाहिँ कोट्याएर रिचार्ज गर्ने टेन्डेन्सी चाहिँ बिस्तारै अनलाइन आउन थाले। गभर्मेन्ट पेमेन्टहरू अलिअलि आउन थाले। त्यसपछि विद्युतको महसुलदेखि लिएर खानेपानीदेखि लिएर स्कुल फी र अन्य गर्दै गर्दै अहिले क्युआर पेमेन्टदेखि फन्ड ट्रान्सफरदेखि लिएर अन्य सेवाहरू विस्तार गरिराखेका छौँ हामीले। आजसम्म आइपुग्दा हाम्रो 30 लाख भन्दा बढी प्रत्यक्ष र 25-30 लाख भन्दा बढी अप्रत्यक्ष ग्राहकहरू हामी 50-60 लाख भन्दा बढी चाहिँ मान्छेलाई सेवा दिइराखेका छौँ। छौँ आजको दिनमा। त्यसमा चाहिँ अब प्रत्यक्ष ग्राहक भन्नाले चाहिँ हाम्रै एप खल्ती डिजिटल वालेट भनेर प्ले स्टोर अथवा चाहिँ नि एप्पल स्टोरबाट एप डाउनलोड गरेर आफैले केवाईसी भरेर ट्रान्जेक्सन अथवा चाहिँ त्यहाँको सर्भिसेसहरू लिने एउटा भयो। अर्को भनेको जहाँ चाहिँ इन्टरनेटको पहुँच छैन, अन्य रोबोट सेवाहरू छैन, जहाँ चाहिँ वित्तीय साक्षरता पुगिसकेको छैन, त्यहाँ पनि हामीले विभिन्न एजेन्टहरू मार्फत भनेको पसलहरूमा खल्तीको बोर्डहरू देख्न सक्नुहुन्छ मान्छेहरूले, उहाँहरू मार्फत सेवाहरू दिइराखेका छौँ। यो गर्दै जाँदा 90% भन्दा बढी नेपालको ब्याङ्क फाइनेन्सियल इन्स्टिट्युसनसँग आबद्ध भइसकेका छौँ। वान अन वान नै गरेर इन्टिग्रेसनको रूपमा 10 भन्दा बढी रेमिटेन्स कम्पनीसँग, सबै इन्सुरेन्स कम्पनीहरूसँग, क्यापिटल मार्केटसँग लगायत नेपालमा अहिले डिजिटाइज भइसकेका अलमोस्ट सबै भुक्तानीहरू हामीसँग छन्।
बिजुलीको महसुल भुक्तानी, इन्सुरेन्सको प्रिमियम भुक्तानी, मोबाइल टेलिफोन इन्टरनेट बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कूल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न डिजिटल पेमेन्टले सजिलो बनाएको छ। अझ कोभिड पछि डिजिटल कारोबारमा सर्वसाधारणको आकर्षण बढ्दो छ। मोबाइलमा एप डाउनलोड गरेपछि सजिलै यो सेवा सञ्चालन गर्न सकिन्छ। यदि मोबाइल अरूले चलाएको अवस्थामा वा हराएको अवस्थामा अलि सुरक्षित नहुने जस्तो देखिन्छ नि भन्ने जिज्ञासामा जुन पूर्वाधारमा रहेर खल्ती एपको विकास भएको छ र इन्टरनेशनल स्ट्यान्डर्ड कम्पनीले सर्टिफाइड गरी निरन्तर नेपाल राष्ट्र बैंकबाट मोनिटरिङ हुने भएकाले पनि यो एप सुरक्षित रहेको र ढुक्क भएर प्रयोग गर्न सकिने सीईओ खड्काले बताउनुभयो।
पक्कै पनि चुनौतीहरू आफ्नो हिसाबमा छन्। शुरूको 5 हामी सबै ब्याङ्क तथा वित्तीय संस्थाहरूसँग वान अन वान इन्टिग्रेसन गर्नमा नै बित्यो। हाम्रो ग्रोथको फेजमा छौँ। हामी अहिले मार्केट सेयर वाइज वान अफ द लिडिङ वालेट कम्पनीको रूपमा नै अपरेट गरिराखेका छौँ। चुनौतीमा अभियसली पनि कन्टिन्युसली इनोभेसन गर्नुपर्छ हामीले, नत्र यो फेरि यो डिजिटल इन्डस्ट्रीको मेन ड्युटी नै त्यही हो। हामीलाई यो रेस्ट गर्ने लिबर्टी छैन। अर्को भनेको नेपाल सरकार अथवा त्यही सरकारी निकायहरूले पनि यो डिजिटल भुक्तानीलाई, डिजिटाइजेसनलाई प्रोत्साहन गर्नको लागि चाहिँ आफैले प्रोजेक्टहरू लिएर आउने अथवा चाहिँ अहिले कतिपय कुराहरू आदि मात्रै डिजिटाइज छ। हाम्रो इफोर्टले मात्रै पनि एउटा सपोर्ट त होला तर फुल्ली अपरेट चाहिँ हुन सक्दैन। ब्लु बुकको पेमेन्ट हामी खल्तीबाट चाहिँ ब्लु बुक रिन्युअलको कर तिर्न सक्छौँ, तर ब्लु बुकमा स्ट्याम्प गर्नलाई त यातायात कार्यालय नै जानुपर्ने अवस्था छ नि त आजको दिनमा। यस्तै कुराहरू धेरै ठाउँमा छन्। आदि मात्रै डिजिटाइजेसन भएको हिसाबले नेपाल सरकारले अथवा नेपाल राष्ट्र ब्याङ्कले अथवा सम्बन्धित निकायहरूले नै यसलाई अलिक सिरियसली पनि लिनुपर्ने छ। आजको दिनमा विद्युतीय वालेट कम्पनीहरूले जे गरिरहेका छन् मोबाइल ब्याङ्किङमा पनि त्यही छ, कनेक्ट आइपिएस लगायतको अरू अन्य प्लेटफर्ममा पनि त्यही नै छ। फरक केही पनि छैन। डिफ्रेन्सिएसन गरेर लाने अथवा चाहिँ रेगुलेटरले चाहिँ एउटा बेन्चमार्क अथवा चाहिँ त्यसलाई सेपरेट गराइदिने, आफ्नो स्कोपहरू चाहिँ क्लियर गराइदिनु पर्ने पनि आवश्यकता देखिन्छ, ताकि आफ्नो डोमेनमा चाहिँ राम्रोसँग ग्रोथ गरेर जान सक्यो सबै कम्पनीहरूले। फाइनेन्सियल म्याटरको कुरा भएको हुनाले यसमा अरू नर्मल एपहरू भन्दा, गेमिङ एप अथवा अन्य एपहरू भन्दा धेरै कसियस हुनुपर्ने हुन्छ हामी। र हामीले जुन इन्फ्रास्ट्रक्चरमा चाहिँ खल्ती डेभलप गरेका छौँ, र यो डेभलप हुने बित्तिकै मार्केटमा आउने कुरा पनि होइन, यो होइन, विभिन्न टेस्टहरू हुन्छ भित्र, भिएपिटी टेस्टिङहरूदेखि लिएर आइएस अडिटहरूदेखि लिएर। खल्ती आफैमा एउटा आइएसओ स्ट्यान्डर्ड सर्टिफाइड कम्पनी हो, भनेको इन्टरनेसनल स्ट्यान्डर्ड अर्गनाइजेसनले सर्टिफाई गरेको कम्पनी हो एउटा हिसाब, र हाम्रो कन्टिन्युस हरेक फिचरको चाहिँ आफ्नै अडिट हुन्छ, टेस्टिङ हुन्छ, त्यो लगायत नेपाल राष्ट्र ब्याङ्कले हामीलाई कन्टिन्युसली मोनिटरिङ गरिराख्नु भएको हुन्छ, इन्सपेक्सन गरिराख्नु भएको हुन्छ, हाम्रो इन्टरनल क्वालिटी एस्योरेन्सको ग्रुपहरू हुन्छ, र यो सबैबाट एउटा प्रोडक्ट साइकलको हरेक 8-9 फेज पार गरेपछि मात्रै खल्तीमा कुनै सर्भिस देखिन्छ अथवा खल्ती एप आउने हो। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ एकदम निश्चिन्त भएर चलाउँदा हुन्छ। आजको दिनमा 30 भन्दा बढी प्रत्यक्ष, अर्को 25-30 भन्दा बढी अप्रत्यक्ष ग्राहकहरूले यो सेवा युज गरि नै राख्नु भएको छ, र योबाट उहाँहरूले चाहिँ एकजनाको दिनको आधी घण्टा एक घण्टा मात्रै सेभ भयो भने पनि हामीले त लाखौं करोडौं घण्टा चाहिँ हामीले चाहिँ प्रोडक्टिभ आवर त सेभ गरिरहेछौँ नि त। त्यो हिसाबले चाहिँ यो फुल्ली सेफ सेक्योर छ। हामी चाहिँ टोटल्ली रेगुलेटेड इन्टिटी हौ। नेपाल राष्ट्र ब्याङ्कबाट जसरी ब्याङ्क तथा वित्तीय संस्थालाई चाहिँ लाइसेन्स दिइन्छ, हामीलाई पनि लाइसेन्स दिइएको छ, होइन। त्यो हिसाबले चाहिँ एउटा निश्चिन्त भएर नै यो इको सिस्टममा छिर्न सक्नुहुन्छ ग्राहकहरू।
पछिल्लो समय विद्युतीय भुक्तानीका अन्य विभिन्न एपहरू सञ्चालनमा रहेका छन्, तर खल्ती एपमा अन्य डिजिटल वालेटको तुलनामा यसमा थप सेवाहरू रहेकाले पनि यसप्रति मानिसहरूको आकर्षण बढी भएको देखिन्छ। सरकारले लिएको 10% भ्याट रिफन्डको इनिसिएटिभ पनि यो एपमा मात्रै रहेकाले पनि खल्ती एप प्रति सर्वसाधारणहरू बढी आकर्षित देखिएको प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउनुहुन्छ।
कन्टिन्युसली आफ्नो एप प्लेटफर्म अथवा चाहिँ बिजनेस मोडल चाहिँ कन्टिन्युसली डाइनामिक मार्केटको डाइनामिक्स अनुसार हामीले चेन्ज गरेर अगाडि बढिरहेका छौँ। फर एक्जाम्पल, गभर्मेन्टले लिएको भ्याट रिफन्डको इनिसिएटिभ 10% भ्याट रिफन्ड भनेको थियो, जुन खल्तीमा मात्रै अभाइलेबल छ आजको दिनमा। मुभी हेर्न मन लाग्छ अथवा चाहिँ मुभीमा चाहिँ इन्क्लाइन हुनुहुन्छ भने खल्तीमा मात्रै यस्तो एप हो, जहाँ चाहिँ QFX लगायतका मुभीहरूको टिकटहरू चाहिँ आफैले सिट सेलेक्ट गरेर राख्न मिल्छ, अथवा चाहिँ तपाईँले क्यासब्याक अथवा चाहिँ बेनिफिट कन्भिनियन्स केही कम्पेयर गर्नुहुन्छ भने आजको दिनमा खल्तीले जुन होल्डिङ लगायतको अरू सर्भिसेसहरूमा क्यासब्याक अथवा बेनिफिटहरू दिइराखेको छ त्यो मार्केट भन्दा एकदम माथि छ. एयरलाइन्स टिकटिङ लगायतको डेडिकेटेड सपोर्ट छ हाम्रो डोमेन वाइज चाहिँ जुन चाहिँ इन्डस्ट्रीमा खासै देखिँदैन. यो लगायतको अन्य कुराहरू छ हामीले अब यसकै अराउन्डमा बसेर क्विजदेखि लिएर अन्य प्लेटफर्महरू पनि डेभलप गरेका छौँ. एउटा कम्प्लिट लाइफ स्टाइल प्याकेज बन्न सक्छ कल्ती.
अहिले बिजुली टेलिफोन खानेपानी लगायतका बिल तिर्न लाइन बस्नुपर्ने बाध्यता छैन जसले गर्दा मानिसलाई सहज हुनुका साथै समयको पनि बचत भएको छ. सर्भिस डेलिभरीमा लाइन कि अनलाइन भन्ने बीच फरक देखिन थालेको छ. खल्ती एप मानिसका लागि लाइफ स्टाइलको सम्पूर्ण प्याकेज हुन सक्ने विश्वास एपले लिएको छ.
अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट संचार तथा सूचना कार्यक्रम. केही दिन अघि मोबाइल फोनमा समस्या आएकोले ग्राहकहरूले गुनासो गरेका थिए. के कारणले यी र यस्ता समस्या आएका हुन् नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीसँग गरिएको कुराकानी अब प्रस्तुत गर्छ. नेपाल टेलिकमले माघ 22 गते आफ्नो वार्षिक उत्सव मनाएको छ. वार्षिक उत्सवको समीक्षा कस्तो रह्यो र ग्राहकलाई चाहिँ यहाँले थप चाहिँ केही सुविधाहरू केही नयाँ अफरहरू के छ जानकारी गराइदिनुहोस् न.
हजुर, हाम्रो माघ 22 गतेको जुन हामीले अफरहरू पक्कै सधैँ जस्तो हामीले यसपालि पनि ल्याएको थियौँ ग्राहकहरूलाई, अब त्यो मध्ये जुन त्यसको त्यो जुन अफर हामीले ल्याएको थियौँ 15 दिनको लागि चाहिँ ल्याएको थियौँ होइन. त्यो मोबाइलको लागि डेटाहरूको चाहिँ अफरको त्यो समय अवधि सिद्धिसक्यो. तर हामीले के गरेका छौँ भने एफटिटिएचमा एउटा हामीले अफर ल्याएको थियौँ, त्यो चाहिँ 12,000 एक वर्षको एफटिटिएच डेटा पनि आइपिटिभी पनि र भोइस पनि त्यो तिनटै सेवा सहितको चाहिँ हामीले प्याकेज जुन ल्याएको थियौँ त्यो 12,000 चाहिँ हाम्रो एफटिटिएचको सिपी र आइपिटिभीको सेटअप बक्स समेत सबै नै त्यो 12,000 हामीले जुन अफर ल्याएको थियौँ त्यो चाहिँ ग्राहकहरूले धेरै रुचाउनु भएको भएर हामीले अझ केही त्यसमा चाहिँ समयावधिलाई थप गरेका छौँ. भनेपछि अहिले पनि त्यो चाहिँ कन्टिन्यू नै छ यो हाम्रो एफटिटिएचको जुन डेटा टिभी र भोइसको प्याकेज चाहिँ त्यो चाहिँ ग्राहकहरूले अझ पनि चाहिँ त्यो अफरको चाहिँ लाभ चाहिँ लिन सक्नुहुन्छ, त्यो उपलब्ध अझ छ. अब अरू हिसाबले जस्तो हाम्रो भनौँ यो सर्भिसहरूको एक्सपान्सन हाम्रो रेगुलर नै प्रोसेस भयो. सर्भिसहरू हामीले जुन ठाउँ स्थानहरूमा हाम्रो सर्भिसको पहुँच अलिकति कम देखिया छ त्यो ठाउँमा पनि हाम्रो कन्टिन्युटी नै छ त्यो त्यो विस्तार गर्ने र यो सेवालाई चाहिँ अलिकति विश्वसनीय अलिकति रिलायबल भन्छौँ हामी रिलायबल बनाउनलाई चाहिँ हाम्रो जुन आवश्यक ट्रान्समिसन लिङ्कहरू हुन्छ ट्रान्समिसनका सिस्टमहरू हुन्छन् त्यो सिस्टमहरूको पनि अपग्रेड तरोन्नतिको कार्य पनि हाम्रो भइ नै रहेछ. अब हामीले त्यो हिसाबले सकेसम्म नयाँ नयाँ अझ प्याकेजहरू पनि ल्याउँदै नै जान्छौँ प्लस यो उसलाई पनि क्वालिटीको हिसाबले अझ सुधार गर्दै जाने चाहिँ हामी हिसाबले अघि बढाएको छौँ.
जस्तो यहाँले भन्नुभयो नि यो एफटिटिएचको प्याकेजको कुरा गर्नुभयो नि यो 12,000 भनेपछि एक वर्षको लागि हो कि अथवा के हो?
हजुर, यो एक वर्षको चाहिँ प्याकेज हो. 12,000 चाहिँ एक वर्षको लागि, त्यसमा अन्य कुनै थप चार्ज पर्दैन. खालि त्यो ट्याक्सहरू त्यसमा छ जस्तो लाग्छ मलाई. ट्याक्सहरू चाहिँ त्यसमा इन्क्लुड हुन्छ थप हुन्छ होइन. जुन सेटअप बक्स त्यसमा सिपिई पनि हुन्छ एफटिटिएच डेटाको लागि र आइपिटिभीको लागि सेटअप बक्स पनि हुन्छ. दुईटा उपकरण समेतको गरेर त्यो चाहिँ मूल्य चाहिँ हो.
केही दिन अगाडि भनौँ यो मोबाइल अवरुद्ध भएर ग्राहकहरूले गुनासो पनि गरेका थिए नि, यो खास के कारणले हो?
हजुर, मोबाइल अवरुद्ध चाहिँ भएको थिएन, मोबाइलमा समस्या आएको थियो. कस्तो हुन्छ भने हाम्रो उपकरणहरू चाहिँ भनौँ नर्मली सबै नै उपकरणहरूमा समस्या आउँछ बेला बेलामा होइन. तर त्यसको लागि हाम्रो संरचना हाम्रो जुन नेटवर्क हामीले कसरी चाहिँ डिजाइन गरेको हुन्छौँ भने त्यो त्यसमा चाहिँ केही डुप्लिकेसन हुन्छ. जस्तो एउटै काम गर्ने उपकरणको एउटा मात्रै हुँदैन कि, त्यो केही सङ्ख्यामा चाहिँ राखिएको हुन्छ ताकि पुरै अवरुद्ध नहोस्, केही समस्या आए पनि उपकरणमा समस्या त अब त्यो त्यति असामान्य होइन किनभने सबै उपकरणमा समस्या आउँछ. त्यो हिसाबले चाहिँ हाम्रो कसरी राखेको हुन्छ भने उपकरण चाहिँ एउटा मात्रै नभएर नम्बर अफ इक्विपमेन्ट चाहिँ हामीले त्यो सेवाको लागि राखेका हुन्छौँ. त्यो मध्ये एउटामा के भयो भने एउटा उपकरणको एउटा लिङ्कमा हाम्रो लिङ्क पनि जुन अघि मैले भने हाम्रो विभिन्न सेवाहरूलाई आबद्ध गर्नलाई चाहिँ ट्रान्समिसन लिङ्कहरू पनि हामीले प्रयोग गर्छौँ होइन. त्यो मध्येको चाहिँ कुनै एउटा ट्रान्समिसन लिङ्कमा समस्या आएर केही क्षणहरू चाहिँ जस्तो 15 मिनट जस्तोमा सम्म चाहिँ त्यो समस्या आयो. त्यो समस्या आएपछि कस्तो भयो भने हाम्रो कुनै एउटा टाइममा समस्या आयो भने त्यो जुन कलहरू हुन्छ त्यो कलहरू चाहिँ जम्मा भएर बस्छ. त्यो कलहरू सक्सेसफुल केही केही नभएपछि त्यो केही केही सक्सेसफुल नभएको कलहरू जम्मा भएर बस्छ. जम्मा भएर बसेपछि त्यो झन् बढ्छ भनौँ न. जस्तो मैले यसलाई एउटा एक्जाम्पलको रूपमा हाम्रो कुनै एउटा सडकको इन्टरसेक्सनको सँग इक्जाम्पल दिए भने त्यो बुझ्न सजिलो हुन्छ। जस्तो त्यो इन्टरसेक्सनमा कुनै एउटा बखत चाहिँ एकतिरबाट गाडीहरूको फ्लो चाहिँ रोकियो भने त्यो गाडीहरू त्यसमा अगाडि बढ्न नसकेर चाहिँ त्यहाँ एउटा जाम जुन हुन्छ त्यही जाम जस्तै हाम्रो यो ट्राफिक कन्जेसन भन्छौँ त्यो 15 मिनटमा केही समस्या आएर केही केही कलहरू थ्रु नभएर एउटा कन्जेसन जाम भयो त्यो जाम चाहिँ त्यसपछि 15 मिनटमा सल्भ भए पनि त्यो जाम कन्जेसन जुन छ त्यो चाहिँ सल्भ हुनलाई अर्को 20-25 मिनट अर्को लाग्यो। त्यो सबै जुन थुप्रेर बसेको कलहरू थियो त्यो सबै चाहिँ सक्सेसफुल भएर थ्रु हुनलाई केही टाइम लागेको भएर अलिकति लामो चाहिँ त्यो अलिकति समस्या चाहिँ देखियो हाम्रो सेवामा। अब त्यो भएको चाहिँ त्यो बेलामा एउटा लिङ्कमा चाहिँ समस्या आएर केही कलहरू चाहिँ सक्सेसफुल नभएर यो समस्या भएको थियो।
जस्तो अर्को पनि समस्या देखिएको थियो पैसा चाहिँ यतिकै फोन नगरे पनि काटिरहने त्यस्तो पनि थियो त्यो के कारणले हो अथवा त्यसको पैसा पछि रिटर्न भयो अथवा के भयो?
होइन त्यो पैसा त रिटर्न भयो नै त्यो दिन समस्या के भयो भने हाम्रो कस्तो हुन्छ भने यो पोस्ट पेड सिस्टमहरूको लागि जुन मोबाइलको पोस्ट पेड छ अथवा एफटिपिएसका ल्यान्डलाइनका सर्भिसहरू छन् त्यो सबै चाहिँ पोस्ट पेड भनेपछि यो महिनाको एकचोटि चाहिँ बिलिङ बिल प्रोसेस हो।
अब
हाम्रो नर्मली हामी के गर्छौँ भने 15 तारिक यो हाम्रो बिल रन हुन्छ बिल रन भन्छौँ हामी त्यो भनेर चाहिँ बिल चाहिँ प्रोसेस हुन्छ। अब 15 तारिकको दिन राति के हुन्छ भने राति चाहिँ हामीले त्यो पोस्ट पेडको सेवाहरू जुन जुन छ त्यो सेवाहरूमा कति सर्भिसहरू के सर्भिस चाहिँ युज भयो त्यो सर्भिसको चार्जहरू कति छ त्यो चार्जहरू चाहिँ मिलान गर्छौँ हिसाब मिलान गर्छौँ। जस्तो भनौँ हाम्रो पोस्ट पेड मोबाइलको हकमा चाहिँ पोस्ट पेड ग्राहकहरूले एउटा विभिन्न प्याकहरू युज गर्न सक्नुहुन्छ त्यो प्याकहरू चाहिँ रेन्टल बाहेकका प्याकहरू पनि हुन्छन् त्यो रेन्टल बाहेकका प्याकहरू हो भने त्यो रेन्टल भनेर जुन हामी चार्ज लगाउँछौँ 373 रुपियाँ चान्सुम छ त्यो 373 रुपियाँ चाहिँ पोस्ट पेडको हकमा हरेक महिना त्यो चार्ज लाग्छ नै त्यो 373 बराबरको विभिन्न सर्भिस चाहिँ उपलब्ध हुन्छ जस्तो केही मिनट भोइस अथवा एसएमएस अथवा डेटा चाहिँ उपलब्ध हुन्छ। अब त्यो बाहेक ग्राहकले थप प्रयोग गर्नुभएको हुनसक्छ त्यो सबैको हिसाब गरेर हिसाब मिलान हुने चाहिँ त्यो राति हुन्छ। अब अरू बेला के हुन्थ्यो भने हाम्रो त्यो दिन चाहिँ अलिकति यो प्रोसेस अलिकति सुरु गर्न अलिकति ढिलो भएर यो बिहानको बखतमा अलिकति अगाडिसम्म यो सिद्धिएन तन्कियो भनौँ नत्र यो जुन हाम्रो हरेक महिनाकै प्रोसेस हो हरेक महिनामा के हुन्थ्यो भने बिहान 3-4 बजेभित्रमा चाहिँ यो सबै प्रोसेस सिद्धिएर ग्राहकको हिसाब मिलान भएर ग्राहकको जति क्रेडिट बाँकी हुन्छ त्यो अनुसारको त्यो क्रेडिट त्यहाँ रहन्थ्यो। तर यसपालि अलिकति प्रोसेस चाहिँ ढिलो सुरु भएर चाहिँ हाम्रो के भयो भने यो प्रोसेस कम्प्लिट हुनलाई चाहिँ अलिकति टाइम लाग्यो हाम्रो केही लगभग 9-9.25 नै चल्यो त्यो भएर केही समस्या देखियो। अब त्यो मध्ये के थियो भने कुनै ग्राहकको चाहिँ काटिन्थ्यो नै किन काटिन्थ्यो भने उहाँहरूको चाहिँ क्रेडिट लिमिट भन्छौँ हामी क्रेडिट लिमिट भने यति पैसासम्म चाहिँ प्रयोग गर्न सकिन्छ भन्ने त्यो हामीले टपअप जति गर्दै जान्छौँ त्यो क्रेडिट लिमिट बढ्दै जान्छ। त्योभन्दा बढी कल कसैले गरेको छ अथवा सेवा प्रयोग गरेको छ भने उहाँहरूको चाहिँ काटिन्छ त्यसपछि उहाँहरूले टपअप गरेपछि फेरि चल्छ। अब केही ग्राहकको चाहिँ हो त्यो दिन त्यो प्रोसेस नसिद्ध्याए भएर चाहिँ केही ग्राहकहरूको चाहिँ नकाटिनुपर्ने पनि काटेर बस्यो पछि चाहिँ हाम्रो यो जुन सिस्टमको प्रोसेस सिद्धियो त्यो प्रोसेस सिद्धिएपछि चाहिँ ग्राहकहरूको अब कसैको क्रेडिट लिमिट बाँकी छ भने उहाँहरूको क्रेडिट लिमिट जस्ताको जस्तै भइरह्यो। अब कोही कोही ग्राहकहरूको चाहिँ बढी जुन क्रेडिट लिमिटभन्दा बढी सेवा चाहिँ प्रयोग भएको रहेछ भने चाहिँ त्यो चाहिँ 1 वे बार अथवा 2 वे बार भएर बस्छ त्यसपछि उहाँहरूले टपअप गर्नु भएपछि चल्छ।
उहाँ हुनुहुन्थ्यो नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी। संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौ।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।